الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا وحبيبنا وسندنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وإذا وقع القول عليهم أخرجنا لهم دابة من الأرض تكلمهم أن الناس كانوا بآياتنا لا يوقنون صدق الله مولانا العظيم. قیامت کے سلسلے میں حدیثوں کا بیان ہو رہا ہے. 15 شعبان کے موقع پر قیامت کی ایک نشانی جو ایک دھواں نکلنے والا ہے اس کی پوری تفصیل میں نے آپ کو سنائی تھی. آج کی اس مجلس میں قیامت سے پہلے ایک جانور نکلے گا, یہ بات قرآن مجید میں بھی آئی ہے اور حدیث پاک میں بھی آئی ہے. یہ جانور کا نکلنا قرآن میں حدیث میں تفصیل کے ساتھ آیا ہے اور یہ بھی قیامت کی آخری بڑی نشانیوں میں سے ہوگا. سمجھو یہ جانور نکلے گا, اس کے بعد بہت جلدی جلدی قیامت قائم ہو جائے گی. یہ جانور جو نکلے گا اس کے بارے میں چند چیزیں ہم کو حدیث کی روشنی میں سمجھنی ہیں. پہلی بات یہ سمجھنی ہے کہ قیامت سے پہلے جانور کا نکلنا یہ یقینی ہے, اس پر ایمان رکھنا ہے, کیونکہ یہ بات قرآن مجید میں سورہ نمل میں 82 نمبر کی آیت میں اللہ تعالی نے بیان فرمائی ہے. اس لیے اس کا انکار کرنا اپنے ایمان کو خطرے میں ڈالنا ہے, کیونکہ بہت سارے لوگوں کے ذہن آج کے زمانے کے یہ سائنس اور ٹیکنالوجی سے ایسے متاثر ہوتے ہیں کہ وہ اس طرح کی باتوں کو جلدی قبول نہیں کرتے, مانتے نہیں, انکار کرتے ہیں. तो साफ लफ्जों में सुन लीजिए कि कयामत से पहले ऐसे अजीब व गरीब जानवर का निकलना ये कुरान की आयत से साबित है। इसीलिए जो आदमी भी इसका इनकार करेगा उसका ईमान खतरे में पड़ जाएगा। इसीलिए हमको यकीनी तौर पर मानना है कि बिल्कुल आखिरी दिनों में जब दुनिया फना होने वाली होगी, अल्लाह ताला एक अजीब जानवर निकालेंगे और उसके बाद बहुत जल्दी कयामत कायम हो जाएगी। अब सवाल यह है कि ये जानवर कहां से निकलेगा। दूसरा सवाल यह है कि किस जमाने में ये जानवर निकलेगा। तीसरा सवाल यह है कि इस जानवर का जिस्म बदन बॉडी कैसी होगी। चौथा सवाल यह है कि इस जानवर के साथ क्या क्या चीजें होगी। पांचवा सवाल यह है कि वो जानवर दुनिया में निकलकर क्या क्या काम करेगा। ये सब सवालात बड़े अजीब और गरीब है। अक्सर अहादीस और कुरान की इस आयत की रोशनी में तरतीब से इनके जवाबात में आपकी खिदमत में पेश करता हूं। इमामुल मुफस्सिरीन इमाम इब्ने कसीर रहमतुल्लाह अलैह ने अपनी तफसीर में इस सिलसिले में बहुत सारी रिवायतें नकल फरमाई है। ये जानवर कहां से निकलेगा, तो एक हदीस से ये पता चलता है कि इस जानवर का निकलना तीन मरतबा होगा। जब दुनिया के बिल्कुल आखिरी दिन होंगे और कयामत आने ही आने वाली होगी, उस जमाने के अंदर तीन मरतबा उसका निकलना होगा। एक मरतबा दूर दराज जंगलों से जाहिर होगा, और जंगलों में ये जानवर जब जाहिर होगा तो शहर यानी मक्के मुकर्रमा और दूसरे शहर तक ये जानवर पहुंच नहीं सकेगा और जंगल में जाहिर होकर जंगल ही में गायब हो जाएगा। अब कौन से जंगल में जाहिर होगा उसकी वजाहत किसी हदीस में नजर से नहीं गुजरी। किसी जंगल के अंदर ये निकलेगा पहली मर्तबा, शहर तक पहुंच नहीं सकेगा और फिर वो गायब हो जाएगा। फिर एक लंबा जमाना गुजर जाएगा, तब जाके दोबारा वो जानवर जाहिर होगा, और जब दूसरी मर्तबा जाहिर होगा तो दुनिया में आम इंसानों की जबानों पर उसका किस्सा चढ़ जाएगा कि हो वो अजीब व गरीब जानवर जो कयामत की आखिरी बड़ी निशानियों में से है, वो निकल आया, वो जाहिर हो गया, पूरी दुनिया के अंदर उसकी खबर मशहूर हो जाएगी। यहां तक के मक्का के अंदर भी ये बात मशहूर हो जाएगी और मक्का के लोग भी उस जानवर को जानते हो जाएंगे। फिर एक दिन ऐसा होगा कि बहुत सारे लोग मुसलमान पूरी दुनिया में सबसे ज्यादा एहतराम और अजमत वाली मस्जिद यानी काबतुल्लाह की मस्जिद मस्जिद हराम में होंगे। उस वक्त अचानक लोगों को ये जानवर नजर आएगा। इंसानों का बहुत बड़ा मजमा मस्जिद हराम में होगा और उनको ये जानवर नजर आएगा और नजर आएगा। रुकन और मकाम यानी हजर अस्वद और मकाम इब्राहिम के बीच वाली जगह में। ये जगह बड़ी अजीब और गरीब है। حجر اسود اور مقام ابراہیم والے، یہ جانور سب سے پہلا حرم میں نظر آئے گا اسی جگہ پر، حجر اسود اور مقام ابراہیم کے بیچ میں. اور حضرت مہدی رضی اللہ تعالی عنہ جب ظاہر ہوں گے تو ان کے مبارک ہاتھوں پر جو سب سے پہلی بیعت ہوگی وہ بھی اسی جگہ کے اوپر ہوگی، حجر اسود اور مقام ابراہیم کے بیچ والی جگہ کے اوپر. یہ جگہ بڑی اہمیت کی، بڑی عظمت کی، بڑی برکت کی جگہ ہے. جب لوگ اس جانور کو پہلی مرتبہ دیکھیں گے تو وہ جانور اپنے سر پر سے مٹی جھاڑ رہا ہوگا، اس کے سر کے اوپر مٹی لگی ہوگی، وہ سر ہلا ہلا کر کے اپنے سر کے اوپر سے مٹی کو اڑا رہا ہوگا. جب لوگ دیکھیں گے تو ادھر ادھر بھاگنے لگیں گے. اسی لیے کہ اسی وقت کے حالات کو آپ تصور کرو ذرا، کہ اگر ہم سب حرم میں بیٹھے ہوں، اللہ وہاں بار بار لے جائے، جنہوں نے حج کی ارادے کی اللہ ان کو بھی لے جائے، جنہوں نے عمرے کی ارادے کی اللہ ان کو بھی لے جائے. اب سوچو کہ ہم حرم میں بیٹھے ہیں، طواف کی جگہ بیٹھے ہیں، اور ایک دم اچانک کوئی جانور نکل آئے تو سوچو ہم بھی بھاگیں گے کہ نہیں بھاگیں گے. یہ انوکھی اور اچنبھے کی چیز کیا ہو گئی. تو حدیث میں آتا ہے کہ مجمع بیٹھا ہوگا طواف کی جگہ کے اوپر اور یہ جانور لوگوں کو اچانک نظر آئے گا حجر اسود اور مقام ابراہیم کے بیچ میں، اور وہ سر ہلا ہلا کے مٹی اڑا رہا ہوگا. لوگ اس کو دیکھ کر کے ادھر ادھر بھاگنا شروع کریں گے. ایسا عجیب و غریب منظر ہوگا. یہ جانور بعض روایتوں کے اندر یہ آتا ہے، حضرت بریدہ رضی اللہ تعالی عنہ ایک صحابی ہے، وہ فرماتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم مجھے لے کر مکہ کے پاس ایک جنگل میں تشریف لے گئے. یہ دوسری حدیث سنیے جانور کے نکلنے کی جگہ کے بارے میں. حضرت بریدہ کہتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم مجھے مکہ کے پاس ایک جنگل میں لے گئے. میں نے دیکھا کہ ایک سوکھی زمین ہے، یعنی زمین بالکل سوکھی ہوئی، ذرہ برابر بھی پانی نہیں، اور اس زمین کے آجو باجو میں ریت ہے. یہ ریتی جو ہم تعمیر میں استعمال کرتے ہیں وہ ریتی ہے. بس اس جگہ کے پاس لے جا کر نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، بریدہ اسی جگہ سے وہ جانور نکلے گا. حضور نے حضرت بریدہ کو مکہ کے قریب جنگل میں وہ جگہ لے جا کر کے بتلائی. حضرت بریدہ رضی اللہ تعالی عنہ کہتے ہیں کہ کئی سال کے بعد میں حج میں گیا، یعنی اب واقعہ ہے نبی کریم صلی اللہ علیہ وسلم کے دنیا سے پردہ فرمانے کے بعد، کہ میں کئی سال کے بعد مکہ حج کے اندر نکلا تو مجھے اس جگہ کے اوپر لکڑی دکھائی دی. لکڑی ان کو نظر آئی، کوئی قدرتی چیز ہوگی. حضرت بریدہ فرمانے لگے، ایسی لکڑی نظر آئی جو میری لکڑی کے برابر تھی. اس حدیث سے معلوم ہوتا ہے کہ مکہ کے قریب والے جنگل میں سے یہ جانور نکلے گا. یہ دوسری روایت ہو گئی. تیسری حدیث ہے حضرت عبداللہ ابن عمر رضی اللہ تعالی عنہ سے، ان کو لوگوں نے سوال کیا کہ حضرت وہ جانور کہاں ہے جو قیامت سے پہلے نکلنے والا ہے، بڑا بھاری جانور کہاں ہے وہ اور کہاں سے نکلے گا؟ تو فرمایا، اجیاد محلے میں ایک چٹان میں وہ جانور ہے، اجیاد محلہ مکہ کا ایک محلہ ہے. میں آپ کو پہچان بتاؤں، ذرا مکہ کو تصور میں لاؤ تو اجیاد محلہ آپ کو سمجھانا مجھے آسان ہو جائے گا. جس سائٹ کے اندر ہم کنگ عبدالعزیز گیٹ سے باہر نکلتے ہیں تو اس طرف راجہ جی کا محل آتا ہے، وہاں کبوتروں کو دانے لوگ ڈالتے ہیں، اور وہیں ایک ٹنل بھی ہے، اور اسی سائٹ کے اندر مکہ میریڈین بھی ہے. تو اس سائٹ کے اندر جو تھوڑا چڑھاؤ والا حصہ ہے، یہ پورا حصہ محلہ اجیاد کہلاتا ہے. یہ مکہ مکرمہ کا محلہ اجیاد ہے، جس کے بارے میں حدیث میں ارشاد فرمایا حضرت عبداللہ ابن عمر رضی اللہ تعالی عنہ نے کہ اجیاد محلے میں ایک چٹان ہے، بڑا پتھر، اس چٹان کے نیچے سے یہ جانور قیامت سے پہلے پہلے نکلے گا. آگے ارشاد فرمایا حضرت عبداللہ بن عمر نے، اگر میں ہوتا وہاں اجیاد محلے میں تو تم کو دکھاتا، یہ رہی چٹان اور اس کے نیچے سے وہ جانور نکلے گا. پھر ارشاد فرمایا، سنو کہ جب یہ جانور اس چٹان کے نیچے سے نکلے گا تو نکل کر کے سب سے پہلے مشرق کی طرف بھاگے گا، مشرق یعنی پورو دیشا. اور ہم لوگ جو رہتے ہیں نا، ہمارا ملک مکہ سے، ہم لوگ دنیا کے مشرقی علاقے میں رہتے ہیں. تو حضرت عبداللہ بن عمر رضی اللہ تعالی عنہ فرماتے ہیں کہ سب سے پہلے وہ سیدھا مشرق کی طرف جائے گا، اور اتنی زور سے وہ جانور چلائے گا کہ اس کی آواز سب جگہ پہنچ جائے گی. اندازہ لگاؤ اس کی آواز کتنی بھاری بھرکم ہوگی کہ سب جگہ اس کی آواز پہنچ جائے گی. پھر وہ ملک شام کی طرف جائے گا، وہاں جا کر کے بھی چیخے گا، چلائے گا. پھر یمن کی طرف جائے گا، یمن جا کر کے بھی یہ جانور چیخے گا، چلائے گا. پھر شام کے وقت مکہ مکرمہ سے چل کر صبح عصفان نام کی ایک جگہ ہے، وہاں پہنچ جائے گا. یہ تیسری روایت ہو گئی کہ مکہ میں اجیاد محلے میں ایک چٹان کے نیچے سے یہ جانور نکلے گا، مشرق جائے گا، ملک شام جائے گا، یمن جائے گا، عصفان جائے گا، اور بہت زور زور میں شور مچائے گا. ایسی بھیانک آواز ہوگی کہ اس کی آواز دور دراز تک پہنچ جائے گی. ایک چوتھی روایت سنیے. صدوم ایک شہر کا نام ہے. یہ صدوم شہر اس وقت کہاں ہے؟ جارڈن میں ہے، جارڈن اور پیلسٹائن کی بارڈر پر. یہ صدوم نام کا شہر ہے. پہلے یہ بہت بڑا شہر تھا، اب وہ ویران ہو گیا اللہ کے عذاب کی وجہ سے. یہ راجدھانی تھی، کیپیٹل سٹی تھی. اس کے آجو باجو میں پانچ چھوٹے چھوٹے شہر تھے، آمورا اور دوسری آبادیاں، اور صدوم ان کا کیپیٹل تھا. حضرت ابراہیم علیہ السلام کے مبارک زمانے میں یہ شہر آباد تھا، اور وہاں ابراہیم علیہ السلام کے بھتیجے حضرت لوط علیہ السلام دین کی تبلیغ کرتے تھے. وہاں کے لوگوں نے نافرمانی کی، اللہ تعالیٰ کا زبردست عذاب آیا اور وہ پورے پانچ شہر کو اللہ تعالیٰ نے پلٹ دیا، اور شہر ویران ہو گئے، اور ایسے ویران ہو گئے کہ آج ہزاروں سال گزرنے کے بعد بھی وہاں پر کوئی جاوے تو ڈر لگتا ہے، گھبراہٹ، اور ایسا معلوم ہوتا ہے کہ ابھی یہاں اللہ کا عذاب آیا ہے. کا دل نہیں لگتا، اور ایسا معلوم ہوتا ہے کہ ابھی یہاں اللہ کا عذاب آیا ہے. یہ سنی سنائی پڑھی پڑھائی نہیں کہہ رہا ہوں، میں گیا ہوں وہاں پر، ادا کیا. گھبراہٹ دل میں ہوتا ہے، الحمدللہ میں حاضر ہوا ہوں، میں نے خود مشاہدہ کیا. گھبراہٹ دل میں ہوتا ہے، बेचैनी महसूस होती है। तो ये जो सदोम शहर है उसके नीचे से ये जानवर निकलेगा और इतनी जोर से वो आवाज लगाएगा कि उसकी आवाज सब सुनेंगे और आवाज इतनी भयानक होगी कि हमल वाली औरतें जिनके पेट में बच्चे हैं वक्त से पहले उनके बच्चे निकल जाएंगे, हमल गिर जाएंगे और मीठा पानी कड़वा हो जाएगा। इतनी भयानक उस जानवर की आवाज होगी, दोस्त दुश्मन बन जाएंगे उस भयानक आवाज के मौके के ऊपर और हिकमत जल जाएगी, इल्म उठ जाएगा और नीचे की जमीन भी बोलेगी इंसान से। कुरान में सूरह ज़िलज़ाल में है ना, यौमइज़िन तुहद्दिसु अख़बारहा बिअन्ना रब्बका औहालहा। जमीन का बोलना ये कुरान से साबित है। अब कब बोलेगी? एक तो कयामत में बोलेगी और ये दाबतुल अर्द की रिवायत से पता चलता है कि जब ये जानवर निकलेगा उस जमाने के अंदर भी ये जमीन बोलेगी। ऐसे अजीब गरीब दुनिया के अंदर हालात हो जाएंगे। इंसान की वो तमन्नाएं होगी जो कभी पूरी नहीं होगी। आप सोच रहे हो कि क्या जानवर के निकलने का जमाना करीब है कि नहीं है? आज हम कैसी कैसी तमन्नाएं करते हैं और उसमें से बहुत सी तमन्नाएं ऐसी होती है कि वो पूरा होती नहीं है, बल्कि पूरे होने के लायक भी नहीं हुआ करती। और इंसान ऐसी बड़ी बड़ी तमन्नाएं जो है बनाता है। आगे रिवायत में इरशाद फरमाया, इंसान ऐसी चीजों की कोशिश करेगा जो कभी उसको हासिल न हो। आज हो रहा है कि नहीं? एक हफ्ते में करोड़पति बन जाऊं, एक सौदे में करोड़पति बन जाऊं, ऐसी ऐसी चीजों की लोग कोशिश करते हैं जो उनको कभी हासिल नहीं होगी और ज्यादा लोग घाटे में फंसते चले जाते हैं। फिर आगे अजीब बात रिवायत में, ऐसे काम करेंगे ऐसे चीजों के बारे में जिसको वो खाएंगे नहीं। आज बताओ, लोग मेहनत कर कर के कितनी कितनी दौलतें जमा करने के चक्कर में रहते हैं लेकिन वो खाने भी नसीब नहीं होती है। वो दौलत किस काम की जो इंसान को खाने पीने पहनने इस्तेमाल करने नसीब न होवे, खाली उसके नाम पर अकाउंट में है, क्या फायदा उसका? उस दौलत का क्या फायदा जो इंसान को इस्तेमाल करने के लिए नसीब न होवे? जो लोग स्विस बैंक में करोड़ रुपए रखते हैं उन बंदों को पूछो, जरा कहो कि जरा निकाल के इस्तेमाल करो, है इनकी कैपेसिटी में निकाल के इस्तेमाल करना? मैं स्विट्जरलैंड गया हूँ अल्हम्दुलिल्लाह, वहां जाकर के जो कानून लोगों ने बतलाए वहां के दीनी भाइयों ने, अजीब गरीब कि यहाँ जिनकी दौलतें जमा है का यहाँ आओ और यहाँ शॉपिंग करो, बाहर निकल के ले नहीं जा सकते दौलत को, किस काम की वो दौलत? तो हरी रिवायत में इरशाद फरमाया कि लोग ऐसी चीजों के बारे में मेहनत करेंगे और कमाएंगे जिसको वो खाएंगे नहीं, इस्तेमाल भी नहीं कर सकेंगे। आज कितनी दौलतें और चीजें ऐसी है, ये मेरे पास आ जाए ये हासिल हो जाए और न इस्तेमाल कर पाते हैं, न खा पी सकते हैं, न बरत सकते हैं, किस काम की वो दौलत? तो ये रिवायत के अंदर आया कि ऐसा खतरनाक वो जमाना होगा जिसके अंदर ये जानवर निकलेगा। गर्ज ये, इन तमाम हदीसों को सामने रख करके अंदाजा ये होता है कि किसी जंगल से निकलेगा, फिर मक्के मुकर्रमा के अंदर जो सफा पहाड़ है उस सफा पहाड़ की चट्टान में से ये जानवर बाज निकलेगा। बाज हदीसों में लासाफ मौजूद है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने सफा पहाड़ पर अपनी लकड़ी मुबारक मारी, या किसी सहाबी की रिवायत में है कि उन्होंने अपनी लकड़ी मारी सफा पहाड़ पर और इरशाद फरमाया कि वो जानवर मेरी लकड़ी की आवाज को अंदर सुन रहा है। अंदर वो जानवर है सपाट पहाड़ की चट्टान में और वो मेरी आवाज को सुन रहा है तो वो जानवर निकलेगा। फिर हो सकता है कि सदूम की तरफ भी जाए, दुनिया के मुख्तलिफ इलाकों में जाए और जोर जोर से वो जानवर चिल्लाएगा और शोर मचाएगा। दूसरा सवाल, किस जमाने में ये निकलेगा? तो बाज रिवायतों से ये पता चलता है कि जब हजरत ईसा अलैहिस्सलाम दुनिया में दोबारा तशरीफ लाएंगे तो उनके मुबारक जमाने में ये जानवर निकलेगा। और दूसरी रिवायतों से अंदाजा ये होता है कि ईसा अलैहिस्सलाम के इंतकाल के बाद बिल्कुल दुनिया का आखिरी आखिरी टाइम उस जमाने के अंदर ये जानवर निकलेगा। एक रिवायत में है कि हजरत ईसा अलैहिस्सलाम काबा शरीफ का तवाफ कर रहे होंगे और उसी वक्त के ऊपर ये जानवर भी निकलेगा। इधर ईसा अलैहिस्सलाम है और इधर वो जानवर निकल करके आएगा और कहते हैं कि वो मुज़दलिफा की रात होगी। और आपको मालूम है ना मुज़दलिफा की रात कौन सी होती है? 9 ज़िलहज और 10 ज़िलहज के बीच वाली जो रात होती है वो मुज़दलिफा की रात कहलाती है। इसलिए कि 9 तारीख को हाजी लोग अरफात में होते हैं और 10 तारीख को हाजी लोग फिर मक्का जाके तवाफ ज़ियारत वगैरह करते हैं। ये जो बीच वाली रात है 9 और 10 की बीच वाली रात, ये मुज़दलिफा में हाजी लोग कयाम करते हैं। तो उस रात के अंदर ये जानवर निकलेगा और हदीस में आता है कि वो जमाना ऐसा होगा कि लोगों के अंदर बिगाड़ गुनाह फसाद आम होगा। रिवायत में आया लोग दीन को छोड़ देंगे, दीन को छोड़ चुके होंगे। और बाज़ रिवायत में तो ये आया कि दीन को बदल चुके होंगे। आज मुसलमान भी दीन को बदलने का काम करते हैं ना, हराम को हलाल करो, नाजायज को जायज बतलाओ का दीन लोग बदल चुके होंगे। ऐसे जमाने के अंदर ये जानवर का निकलना होगा। अब सुनिए उस जानवर के साथ क्या क्या चीजें, उसका जिस्म कैसा होगा, बदन बॉडी कैसी होगी, ये बड़ी दिलचस्प रिवायत है उसके जिस्म के बारे में। हजरत अबू हुरैरा रदी अल्लाह ताला अन्हु इरशाद फरमाते हैं, इस जानवर के बदन के ऊपर तमाम रंग होंगे। एक जानवर लेकिन उसकी बॉडी के ऊपर तमाम कलर होंगे। हमने जंगलों के अंदर बास जानवर ऐसे देखे हैं जिसमें 2 कलर 3 कलर 4 कलर चटे पटे वाले, लेकिन हजरत अबू हुरैरा रदी अल्लाह ताला अन्हु फरमाते हैं कि ये जानवर ऐसा होगा कि उसके बदन में तमाम कलर होंगे। आगे इरशाद फरमाते हैं, उसके 2 सींग के दरमियान में सवार के लिए 1 फरसख की राह होगी। ये सींग होते हैं जानवर के, तो 2 सींग के दरमियान का फासला कितना? 1 फरसख। कितना था 1 फरसख के किलोमीटर? 5 किलोमीटर। 5 किलोमीटर के बकदर 1 फरसख 5 किलोमीटर के बराबर। अंदाजा लगाओ वो जानवर कितना बड़ा होगा कि उसके 2 सींग के बीच का फासला 5 किलोमीटर के बकदर होगा, एक गिनती के एतबार से। आगे रिवायत में इरशाद फरमाते हैं हजरत अब्दुल्ला इब्ने अब्बास रदी अल्लाह ताला अन्हुमा फरमाते हैं, ये मोटा नेजा जो होता है बाला, इसकी तरह ये जानवर होगा। हजरत अली रदी अल्लाह ताला अन्हु की रिवायत में बड़ी अजीब तफसीलात आई है। फरमाते हैं इस जानवर के बाल होंगे, पैर में खुरी होगी, दाढ़ी भी होगी उस जानवर की। हजरत अली फरमाते हैं लेकिन इसकी दुम नहीं होगी। और इतना बड़ा जानवर, अभी आपने सुन लिया कि 2 सींग के दरमियान 1 फरसख के बराबर फासला, तो जब वो पत्थर से निकलेगा जमीन से चट्टान से निकलेगा तो 3 दिन के अंदर उसके बदन का 1/3 बाहर निकल सकेगा। अब जाहिर है इतना बड़ा जानवर चट्टान में से जमीन में से बाहर निकले तो फटाफट थोड़ा ही बाहर आ जाएगा, का तेजी से निकलेगा, लेकिन इतना बड़ा होगा कि 3 दिन लग जाएंगे, उसमें तो अभी 1/3 उसका बाहर आएगा। तकरीबन 9 दिन लगेंगे इस जानवर को पूरा बाहर निकलने के अंदर। उससे अंदाजा लगाओ कि ये कितना बड़ा जानवर होगा। हालांकि तेज घोड़े की तरह ये चलता होगा, फिर भी तकरीबन 9 दिन उसको बाहर निकलने में लगेंगे। हजरत अबू जुबैर रजी अल्लाह ताला अन्हु फरमाते हैं, उस जानवर का सर बैल के सर की तरह होगा, आंखें उसकी खिंजीर की तरह होगी, कान उसके हाथी जैसे होंगे और सींग की जगह ऊंट की तरह होगी, और शुतुरमुर्ग एक खास किस्म का मुर्ग होता है, ऊंट जैसा शुतुरमुर्ग, ये भी एक परिंदा भी कह सकते हैं, उसको जानवर भी कह सकते हैं, मल्टीपल जो है यूज वो जानवर है, परिंदा भी है जानवर भी है, शुतुरमुर्ग एक लंबा ऊंट की गर्दन की तरह का होता है और जो है वो चलता है, शुतुरमुर्ग अफ्रीका के जंगलों में है, शुतुरमुर्ग जैसी उसकी गर्दन होती है और शेर जैसा उसका सीना होगा और चीते जैसा उसका रंग होगा, बिल्ली जैसी कमर होगी, मेंढे जैसी दुम, ऊंट जैसे पांव होंगे और हर 2 जोड़ के दरमियान 12 गज का फासला होगा। ये जोड़ कहलाते, एक जोड़ ये रहा एक जोड़ ये रहा, तो हर जोड़ पूरे बदन में 12 गज इतना फासला होगा हर जोड़ों के दरमियान के अंदर। ये उस जानवर के बदन की तफसीलात आई है रिवायतों में। गोया अजीब व गरीब बदन वाला ये जानवर होगा। अब चौथा सवाल, वो जानवर के साथ क्या क्या चीज होगी? तो एक रिवायत में है कि हजरत मूसा अलैहि सलाम की जो लकड़ी मशहूर है वो भी वो जानवर लेकर आएगा, हजरत सुलेमान अलैहि सलाम की अंगूठी वो भी साथ लेकर आएगा। इस तरह की चीजें जो दुनिया के अंदर पहले थी अजीब और गरीब, वो सब चीजें वो अपने साथ लेकर के आएगा। गोया कि पुराने जमाने में नबियों की जो बरकती चीजें दुनिया में इस वक्त हमें पता नहीं वो कहाँ है, वो चीजें वो जानवर अपने साथ लेकर के निकलेगा। ये इब्ने कसीर रहमतुल्लाह अलैह ने रिवायत नकल की है। अब पांचवा सवाल, वो क्या काम करेगा जानवर दुनिया में आकर? ये दौड़ेगा, पूरी दुनिया में दौड़ेगा, और वो जानवर ईमान वालों के पास जाएगा और उनके मुंह को चमकते हुए सितारों की तरह रोशन बना देगा। जो ईमान वाले हैं, ईमान पर जमे हुए, उनके चेहरों को रोशन चमकते हुए सितारों की तरह बनाएगा और काफिरों के चेहरों को काला बना देगा। कोई इंसान उस जानवर से छुप नहीं सकेगा, बच भी नहीं सकेगा, भाग भी नहीं सकेगा, हर एक के पास वो जानवर पहुंचेगा। यहां तक कि एक आदमी के पास पहुंचेगा जानवर, वो जानवर को देखकर घबरा करके नमाज की नीयत बांध लेगा कि वो आया, तो नमाज की नीयत बांध लेगा, तो वो जानवर पीछे से आकर के कहेगा अब नमाज में खड़ा हुआ, अब तक तो नमाज की तौफीक नहीं हुई थी, मुझे देखकर डर के अब तो नमाज के लिए खड़ा हुआ, वो बोलेगा और फिर उसकी पेशानी के ऊपर निशान लगा करके चला जाएगा। ये जानवर हर एक इंसान पर निशानी लगा देगा, ईमान वालों के चेहरे सफेद, काफिरों के चेहरे काले काले हो जाएंगे। मुस्लिम शरीफ की रिवायत से पता चलता है कि अब 2 निशानी है, एक सूरज का मगरिब से निकलना और जानवर का जमीन से निकलना कोई भी एक निशानी पहले होगी और उसके बाद कयामत कायम हो जाएगी और ईमान वाले और काफिरों के दरमियान इतना फर्क हो जाएगा कि मोमिन काफिर को कहेगा ए काफिर मेरा हक अदा कर, काफिर मोमिन को कहेगा ए मोमिन तू मेरा हक अदा कर। कहते हैं कि ये जो नाक वाला हिस्सा है तो काफिरों की नाक पर लकड़ी से मोहर लगाएगा और ईमान वालों के मुंह के ऊपर अंगूठी से निशान लगाएगा और उसकी वजह से चेहरे ईमान वालों के चमकेंगे, काफिरों के चेहरे काले हो जाएंगे। और कुरान की आयत में है तो कल्लिमहुम, ये जानवर इंसानों से बात करेगा, क्या बात करेगा, अन्नन्नास कानू बि आयातिना ला यूकिनून। अरे इंसानों को क्या हो गया, वो अल्लाह की कुदरत की निशानियों पर यकीन नहीं लाते, अल्लाह पर यकीन नहीं लाते, अल्लाह की कुदरत की निशानियों पर यकीन नहीं रखते, ऐसी बात वो बोलेगा। और बाज रिवायतों से पता चलता है कि एक इंसान दूसरे इंसान से जैसी बात करता है ऐसी जनरल बात वो जानवर करेगा, अजीब गरीब किस्म का बात करने वाला जानवर। एक परिंदा होता है तकरीबन कौवे की साइज का, वो परिंदा अजीब गरीब है, उन लोगों से बात करता है, कहते हैं कि दुनिया में 8 साल के बच्चे की जितनी अकल होती है इतनी अकल उस परिंदे में है, और इतना वो बोलता है। ये सुनी सुनाई नहीं, मैंने देखा है सुना है वो कह रहा हूं मैं। और ऐसे एक नहीं कई परिंदे देखे, कनाडा में भी देखा, साउथ अफ्रीका में भी देखा ऐसे परिंदे, और बहुत महंगे महंगे $2,000 के वो बिकते हैं। अब अजीब, आप उन किसी के घर जाओ तो घर वाले कुछ कहे उससे पहले वो खुद कहेंगे अस्सलाम वालेकुम, वो परिंदा कहेगा, खुद पूछेगा आपको चाय पियेंगे ठंडा पियेंगे, घर में इंग्लिश बोलने का माहौल है तो इंग्लिश में बोलेगा, घर में गुजराती बोलने का माहौल है गुजराती में बोलेगा, उर्दू का माहौल है उर्दू में बोलेगा, वो बाकायदा बोलता है लोगों के साथ। एक जगह कनाडा में एक अजीब लतीफा हो गया, किस्सा वाकई हुआ था, यहाँ इंडिया से अपने यहाँ की एक मशहूर इदारे के लोग वहां कलेक्शन के लिए गए हुए थे, तो एक मकामी साथी उनको लेकर किसी के घर पर चंदे के लिए गए, तो मकामी साथी और जो यहां से गए थे वो दोनों सिटिंग रूम में बैठे हुए हैं, और वो जो घर वाले हैं वो घर में चाय पानी लेने के लिए गए हुए थे, ये दोनों आपस में बात कर रहे हैं कि अहमद तो बहुत बखील आदमी है, कुछ पैसे गए ऐसा लगता वक्ता है नहीं, और देगा तो भी $50-100 दे करके अपने को भगा देगा। उनको नहीं मालूम कि वो परिंदा सब बोलता है सुनता है याद रखता है, वे उसकी गीबत कर रहे हैं बैठ कर गए, और उसके खिलाफ बातें करते हैं कि वो इंडिया आता है तभी ऐसा ही है वैसा है वैसा है, इनको क्या खबर, वो तो फिर चाय नाश्ता किया फिर ये लोग चले गए। इनके चले जाने के बाद वो परिंदे ने पूरी बात अपने मालिक को सुनाई, अब उसने फोन किया उन लोगों को कि तुम मेरे खिलाफ क्या क्या बोल करके गए ऐसा ऐसा बोल के गए, वो हैरान कि इसको कैसे पता चला है। तो बताया कि वो परिंदा जो है मेरे रूम में आगे वाले सिटिंग रूम में, अल्लाह ताला ने उसको ये कुदरत दी है, ये कुदरती चीज है कि वो सुनता भी है याद भी रखता है बोलता भी है। तो यहां तक तो दुनिया पहुंच चुकी है, सुन लो अब दाबतुल अर्द के निकलने का जमाना करीब है, और तुकल्लिमुहुम की एक तफसीर है जख्मी करने की, कि वो लोगों के चेहरों को पेशानियों को जख्मी करेगा। ये जानवर कयामत के बिल्कुल करीब करीब निकलेगा, इंसानों से बात करेगा और इंसानों को कहेगा ए इंसानों तुम अल्लाह की आयतों पर क्यों यकीन नहीं लाते। अल्लाह ताला हम सबको कयामत से पहले कयामत की निशानियों के ऊपर यकीन अता फरमाए। बाज रिवायत में है हदीस में है हजरत अबू दुजाना अबू उमामा रजी अल्लाह ताला अन्हु से रिवायत है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि वो जानवर निकलेगा तो लोगों के नाक पर दाग लगाएगा। दाग समझते हो, लोहा गरम करके जो लगाते हैं, हमारी देहाती गुजराती में दाम देना कहते हैं, उर्दू में उसको दाग लगाना कहते हैं। लोहा गरम लाल करके किसी को लगा दो तो क्या वो जानवर लोगों के नाक पर दाग लगाएगा, और ऐसा दाग लगाएगा कि सब लोगों को पता चलेगा कि ये उस जानवर का लगाया हुआ दाग है। इतना सबको पता चलेगा। एक आदमी दाग वाला ऊंट खरीदने जाएगा तो कोई उसको पूछे कि ये ऊंट तुमने किससे खरीदा, तो वो कहेगा कि वो आदमी जिसके नाक पर वो दाग लगा हुआ है उससे मैं खरीद करके लाया हूं। इतना साफ लोगों को पता चलेगा ऐसे दाग ये जानवर लगाएगा। अल्लाह सुबहानहु व तआला हम सबको कयामत की निशानियों के ऊपर यकीन अता फरमाए, और कयामत के आने से पहले पहले अल्लाह हम सबको कयामत और आखिरत की तैयारी की तौफीक अता फरमाए। जिस अंदाज से दुनिया इस वक्त चल रही है भाइयों, लगता ऐसा है कि वो जमाना कोई ज्यादा दूर नहीं है। अल्लाह हम सबको आखिरत की तैयारी की तौफीक अता फरमाए, और कयामत से पहले वाले जो फितने हैं उससे अल्लाह हम सबकी हिफाजत फरमाए। अब एक बड़ी निशानी बाकी रह जाती है, सूरज का मगरिब की जानिब से निकलना, वो इंशाल्लाह आइंदा मजलिस में उस पर तफसील अर्ज करेंगे। आज मैं आपकी चंद मिनट लूंगा। गुज़िश्ता कल हमारे दो बहुत बड़े अल्लाह अकाबिर बुजुर्गान दीन दुनिया से चले गए, उनके सिलसिले में मैं चंद बातें आपसे अर्ज करूंगा। एक पूरी दुनिया के बहुत बड़े इस वक्त के मुहद्दिस और आलिम दीन हजरत शेखुल हदीस मौलाना मोहम्मद यूनुस साहब जौनपुरी रहमतुल्लाही ताला अलैह, हजरत के इल्म के बारे में हम यूं कह सकते हैं कि इस वक्त पूरी दुनिया के अंदर हदीस के इल्म में उनके बराबर कोई और आलिम नहीं, और ये हमारे हिंदुस्तान के लिए बहुत बड़ी इज्जत की बात कि हिंदुस्तान के कितने बड़े आलिम दीन कि जिसके बारे में हम पूरे यकीन से कह सके कि पूरी दुनिया में उनके बराबर के हदीस के आलिम दीन और कोई नहीं। हजरत कई सालों से अल्हम्दुलिल्लाह हजरत की खिदमत का, उनके साथ रहने का मौका कई मर्तबा मिलता रहा। जब मैं तकरीबन 1986 में अरबी डोम का अरबी का दूसरा साल में था तो उस वक्त सहारनपुर में पूरा एक महीना हजरत की खिदमत करने की सआदत सबसे पहली मर्तबा हासिल हुई थी, जब वो दारे कदीम में रहा करते थे मदरसा मजाइलुम सहारनपुर के। जिंदगी भर शादी नहीं की और पूरी जिंदगी किताबों के साथ गुजारी। उनका रूम कोई आदमी देखे तो लगे कि लाइब्रेरी में रहते हैं, हजारों किताबों के बीच में वो रहते थे, वहीं उनका रहना सोना खाना पीना वहीं, ऐसी जिंदगी वो गुजारते थे। और अल्लाह ताला ने उनको गजब का हाफजा भी दिया था, हदीसें याद, हदीस की तशरीहात याद, और सुन्नत के भी बड़े पक्के मजबूत इत्तिबाए सुन्नत के अंदर। जब हमारे हजरत मुफ्ती महमूद साहब गंगोई रहमतुल्लाह अलैह हयात थे और देवबंद बार बार तशरीफ लाते थे हजरत को मिलने के लिए, ये भी एक सोचने की बात है कि इतने बड़े आलिम दीन मुहद्दिस होकर के भी किसी अपने से बड़े जिनको वो मानते हो उनकी खिदमत में वो बार बार तशरीफ लाते थे। जुमेरात के दिन सहारनपुर से सबक पढ़ा करके चलते और जुमा का दिन हजरत के पास रहते, फिर सहारनपुर चले जाते। रमजान में भी तशरीफ लाते हजरत की खानखा में। ये बड़ों की बातें सीखने की है कि इतने बड़े मुहद्दिस होने के बावजूद दूसरे साहिब निस्बत बुजुर्ग की खिदमत में जाकर के रहे, और हम अपने करीब में जितने बड़े बड़े अल्लाह वाले उनके पास जाने की हमको तौफीक नहीं होती है। और सुन्नत में इतने पक्के कि तरावीह के बाद जो रमजान में तीन रकात ही तरह होती है, तो एक दिन बाकायदा वहां छत्ता मस्जिद दारुल उलूम देवबंद में हजरत ने बयान किया कि भाई देखो, حدیث میں جو مسنون قرات آئی ہے وتر کے بارے میں اس کا اہتمام ہونا چاہیے کہ پہلی رکعت میں سبح اسم ربک الاعلی، دوسری رکعت میں قل یا ایھا الکافرون، تیسری رکعت میں قل ھو اللہ احد کا یہی قرات روزانہ ہونی چاہیے، سنت میں بڑے مضبوط. اور ایک مرتبہ پوری حج ساتھ میں کرنے کا بھی موقع ملا جس گروپ میں میں جایا کرتا ہوں، یہ ہمارا چکلی کا سویز انٹرنیشنل، تو ہمارے ہارون بھائی بھامجی نے جب سب سے پہلے اپنا ٹور چالو کیا تو پہلے سال حضرت حج میں تھے ساتھ میں، محلہ شامیہ اس وقت پر تھا، پوری حج حضرت کے ساتھ کرنے کا موقع ملا. سنت میں اتنے پکے کہ اتنا بڑھاپا، اتنی کمزوری، لیکن ہر عمل سنت کی ترتیب سے. دس ذی الحج کو مزدلفہ سے آ کر سیدھے جمرات پر کنکری مارنے، کتنی بھی بھیڑ ہو لیکن نہیں، کا اتباع سنت کے اندر میں تو سیدھے کنکری مارنے جاؤں گا، پھر بعد میں جا کر کے جو کرنا ہو باقی عمل. ترتیب پوری سنت کی اتباع. اور تیرہویں ذی الحج ابھی اخیر میں تقریباً 6-7 مرتبہ ساتھ میں 12-13 کو مینا میں رہنے کا موقع ملا، تو کبھی بھی 13ویں ذی الحج مکہ میں نہیں، مینا ہی میں گزاری. یہاں تک کہ جمعہ کا دن ہوتا تو بھی مینا ہی میں رہتے تھے، کہ سنت ہے میں 13ویں ذی الحج کو بھی مینا ہی میں رہوں گا، وہیں قیام کرتے تھے. اور ماشاءاللہ وہاں مولانا بدر الدین صاحب اجمل علیہ، یہ جو اجمل پرفیومز والے ہیں، وہ 12 تاریخ کو عصر کے بعد نبی کریم صلی اللہ علیہ وسلم کے نام کی قربانی کا ایک بکرا کرتے اور پورا پکوا کر کے مینا میں بھیجتے، اور وہاں ماشاءاللہ شاندار ضیافت ہوتی. اور وہاں مینا کے اندر بھی حدیث کا سبق چالو، عرب لڑکے ان کے پاس پڑھنے آتے تھے مینا میں، عرفہ میں، وہاں بھی سبق چالو حدیث پڑھانا، ہر وقت اسی مشغلے کے اندر رہتے تھے. اور اللہ کے ساتھ تعلق، اللہ کا ذکر، اللہ کی محبت، بڑی عجیب اللہ کا ڈر. اور عقائد میں اور تقویٰ میں اور تصوف میں خالص ہمارے اکابرین دارالعلوم دیوبند مزائلوم سہارنپور کے نہج پر ایک دم مضبوط اور پکے. حضرت شیخ الحدیث مولانا محمد زکریا صاحب سے بھی خلافت تھی، اور حضرت مولانا شاہ اسعد اللہ صاحب رحمۃ اللہ علیہ جو حضرت تھانوی کے خلیفہ تھے، حضرت قاری صدیق صاحب باندھوی رحمۃ اللہ علیہ کے بھی وہی پیر ہوتے ہیں، ان سے بھی حضرت کو خلافت تھی. پوری زندگی ایسی گزاری حدیث کی خدمت کے اندر. اللہ تعالیٰ حضرت کی خدمات کو قبول فرمائے. ہمارے بلدی رشتے کے بہنوں ہی ہیں مولانا یونس صاحب رنمیرا جو مدینہ منورہ میں رہتے ہیں، انہوں نے حضرت کی آخری سالوں کے اندر ایک سگا بیٹا خدمت نہ کر سکے ایسی عجیب و غریب خدمت کی. اللہ تعالیٰ ان کو بھی ان کی خدمت کا بہترین بدلہ عطا فرمائے. سنا آپ لوگوں نے بھی کہ 10 لاکھ آدمی کسی کی جنازے کی نماز میں جمع ہو جائے، یہ کوئی معمولی بات ہے، یہ اللہ تعالیٰ کے یہاں مقبولیت کی دلیل ہے. اور دوسرے ہمارے بزرگ، گزشتہ کل ہمارے 2 بڑے بزرگ دنیا سے ایک ساتھ چلے گئے، حضرت مولانا اسماعیل صاحب بدات نور اللہ مرقدہ. مدینہ کوئی جاتا تو نشانی دینی ہوتی تو بہت آسانی نشانی کہ مسجد نبوی کے اندر ایک بوڑھے میاں ہر وقت قرآن پڑھتے نظر آئیں گے بائیں جانب کے اندر چھتری کی، تو سمجھ جانا یہی مولانا اسماعیل بدات صاحب ہے. ان کی نشانی تھی قرآن کی تلاوت. تقریباً 45 کے قریب سال سے مسجد نبوی میں بیٹھ کر روزانہ ایک قرآن پورا تلاوت کرتے تھے، تقریباً 45 سال سے، اور رمضان میں 2 قرآن مکمل کر لیتے تھے. اور کبھی کبھی میں ان کو دعوت دیتا کہ حضرت ہندوستان تشریف لائے تو رونے لگتے تھے، جواب نہیں دیتے. ایک مرتبہ میں نے پوچھا حضرت کیوں رونا آتا ہے، کہ کوئی مدینہ چھوڑنے کی مجھے دعوت دیتا ہے تو مجھے رونا آ جاتا ہے، مدینہ چھوڑ کے کہاں جاؤں میں. بہت اصرار پر کبھی علاج کی نسبت سے یہاں سورت تشریف لاتے تھے. نواپور دارالحسن بھی میں لے گیا، مدرسے کی بنیاد بھی ان کے پاس بھی رکھوائی تھی. وہاں اپنے شیخ حضرت شیخ زکریا صاحب کے ایسے عاشق کہ وہاں نئی مسجد بننی تھی تو نام پوچھا تھا، کیا نام رکھے گا، مسجد زکریا نام رکھ دو. ہمارے حضرت کے نام کے اوپر ایسے عاشق ہیں، تو ان کا بھی انتقال ہو گیا. اللہ ہمارے ان دونوں بزرگوں کو غریق رحمت فرمائے، ان کے درجات کو جنت الفردوس میں بلند فرمائے، کروٹ کروٹ کروڑ رحمت نازل فرمائے، اور ان کی موجودگی کے اندر اللہ تعالیٰ امت کو جو رحمتیں عطا فرماتے تھے وہ سلسلہ اللہ تعالیٰ باقی فرمائے. ہمارا جو مورانی مکاتب کا سلسلہ ہے اس میں پنچ محل والا جو ہمارا زون ہے، یہ سارے مکاتب حضرت شیخ مولانا محمد یونس صاحب رحمۃ اللہ علیہ کی برکت ہے. ایک مرتبہ کسی نے حضرت کو پنچ محل کے علاقے کے حالات سنائے کہ وہاں دیہاتوں میں مسلمان مرتد ہو رہے، تو بہت روئے. اور حضرت کے متعلقین نے ساؤتھ افریقہ میں ڈربن میں ایک اسماعیل بھائی سالو جی ہے، ان کو ڈانٹا کہ تم سب جگہ چندہ دیتے رہو تو تمہارے گجرات میں پنچمال میں لوگ مرتد ہو رہے، وہاں تم مکتب قائم کرواؤ اور جو ہے وہاں مسلمانوں کی ایمان کی فکر کرو. تو پھر انہوں نے مولانا یونس صاحب کو کہا اور پھر ذریعہ اللہ تعالیٰ نے بنا دیا اور یہ سلسلہ وہاں شروع ہو گیا. ہر سال 13 ذی الحج کو مینا میں مجھے پوری کارگزاری پوچھتے ہیں کہ کیسے مکاتب چل رہے ہیں، اور پھر زاروں قطار روتے کارگزاری کو سن کر کے دیہاتوں کی. اللہ تعالیٰ ان حضرات کی ان خدمات کو بے انتہا قبول فرمائے اور ان کے درجات کو جنت الفردوس کے اندر اللہ تعالیٰ خوب خوب بلند فرمائے. بہت ڈرنے کا مقام ہے، اسی لیے کہ قیامت سے پہلے پہلے کی جو نشانیاں ہیں کہ علم اٹھا لیا جائے گا، تو علم اٹھنے کا مطلب ہے علم والے علماء اٹھا لیے جائیں گے، اور پھر ان کی برکت سے جو فتنے رکے ہوئے ہوتے ہیں وہ فتنے پھر قریب آنے شروع ہو جاتے ہیں. اسی لیے بہت ڈرنے کا اور دعا کرنے کا مقام ہے. اللہ تعالیٰ امت کی حفاظت فرمائے، امت کے ساتھ عافیت کا معاملہ فرمائے. اللہ ہمارے ان دونوں بزرگوں کے درجات کو جنت الفردوس میں خوب خوب بلند فرمائے. درود شریف پڑھ لو. الحمد للہ رب العالمین، سبحان اللہ وبحمدہ سبحان اللہ العظیم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد كما تحب وترضى عدد ما تحب وترضى. جزى الله عنا سيدنا محمدا صلى الله عليه وسلم بما هو أهله. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما. يا رب صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم. ربنا اغفر لنا ولإخواننا الذين سبقونا بالإيمان ولا تجعل في قلوبنا غلا للذين آمنوا ربنا إنك رؤوف رحيم. يا ذا الجلال والإكرام، يا حي يا قيوم، يا أرحم الراحمين. اے اللہ ہم سب کے سب گناہوں کو معاف فرما دیجیے. اے اللہ پوری دنیا کے اہل ایمان کی حفاظت فرما دیجیے. اے اللہ پورے عالم میں اہل ایمان اس وقت بہت مشکلات کے حالات سے گزر رہے ہیں. مولا صحیح بات ہے کہ امت اس وقت بے سہارا بن چکی ہے. اے بے سہاروں کے سہارے اللہ پوری دنیا کے اہل ایمان کی حفاظت فرما لیجیے. اے اللہ آپ کے جو نیک اور برگزیدہ بندے دنیا سے چلے گئے، اے اللہ ان کی قبروں کو نور سے منور فرماؤ، ان کے درجات کو جنت الفردوس میں بلند فرماؤ، کروٹ کروٹ کروڑ رحمت نازل فرماؤ. اے اللہ ان کی موجودگی میں آپ امت کو جن رحمتوں سے نوازتے تھے، اے اللہ آئندہ ان رحمتوں کا سلسلہ باقی فرماؤ. ان کے وجود کی برکت سے جو فتنے دور تھے، اے اللہ امت کی ان فتنوں سے حفاظت فرماؤ. اے اللہ ہمارے ملک میں بھی امن و امان قائم فرماؤ، عدل و انصاف قائم فرماؤ، عدل کا بول بالا فرماؤ، اسلام اور مسلمانوں کو بدنام کرنے کی، پریشان کرنے کی جتنی بھی سازشیں ہو رہی ہیں ان کو ناکام فرما دیجیے، پورے ایمان والوں کی حفاظت فرما دیجیے، دہشت کا ماحول ختم فرماؤ، امن سکون کا ماحول قائم فرماؤ، ان فتنوں اور مکاروں کو بھی ہدایت عطا فرماؤ. اے اللہ اس ملک کے اندر جتنی بھی قوم اور مذہب کے لوگ رہتے ہیں انہیں آپس میں بھائی چارہ عطا فرماؤ، ایک دوسرے کے حقوق کی ادائیگی کا اہتمام عطا فرماؤ، آپسی جھگڑوں سے حفاظت فرماؤ، ہر طرح کے ظالموں اور ان کے ظلم سے حفاظت فرماؤ، فتنوں کے فتنوں سے حفاظت فرماؤ. اللہ ہمیں فتنہ اور مفتون بننے سے حفاظت فرماؤ. رب کریم آپ کے سوا ہمارا کوئی نہیں ہے، آپ کے سوا کوئی نہیں ہے، آپ کے سوا کوئی نہیں ہے. اللہ آپ اپنے فضل سے حفاظت فرماؤ، اپنے کرم سے حفاظت فرماؤ، اپنی مہربانی سے حفاظت فرماؤ. ایمان والوں کی جان کی، مال کی، عزت آبرو کی، عصمت عفت کی، مدارس مساجد مکاتب شاعر اسلام کی، مراکز دینیا کی حفاظت فرماؤ. اللہ صبح قیامت تک اس ملک میں اسلام اور مسلمانوں کو ہر نوع کی ترقیات کے ساتھ باقی جاری ساری قائم دائم فرما. جو لوگ اسلام اور مسلمانوں کو بدنام کر کے، یہاں کی قوموں کو لڑوا کر کے اپنے ناپاک مقاصد حاصل کرنا چاہتے ہیں، دنیاوی اغراض حاصل کرنا چاہتے ہیں، ان کی شرارتوں اور فتنوں سے اے اللہ ملک کی اور ملک کے باشندوں کی حفاظت فرما. اے اللہ ان کو بھی عدل و انصاف کی توفیق عطا فرماؤ، صراط مستقیم عطا فرماؤ. اے اللہ ہماری عمر میں، علم میں، عزت میں، تقوی میں، اخلاص میں برکت عطا فرماؤ. اے اللہ نبی کریم صلی اللہ علیہ وسلم نے جتنی خیر مانگی ہمیں اور پوری امت کو عطا فرما، جن شرور سے پناہ چاہیے ہماری اور پوری امت کی حفاظت فرما. مولا کس کے پاس جاؤ، آپ ہے، آپ کا در ہے، آپ کا گھر ہے، آپ کا دربار ہے، ہاتھ پھیلا کے بیٹھے ہیں. رب کریم اب رحم فضل فرما دیجیے، رحم فضل فرما دیجیے، تو ہم فضل فرما دیجیے، ہم آزمائش کے قابل نہیں ہیں، عافیت کا، یسر کا، سہولت کا، عزت کا، امن و امان کا معاملہ فرما. اللہ ہماری دعاؤں کو، مجلسوں کو اپنے فضل سے قبول فرما. آمین 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 یا رب العالمین، وصلى الله وسلم على سيدنا ومولانا محمد وعلى آله وصحبه أجمعين. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين.